समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सात पाँचौं प्राविधिक सहकर्मी काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी टेलिमेडिसिन सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। टेलिमेडिसिन सेवा कस्तो सेवा हो, यो कसरी दिइन्छ, यसका जटिलताहरू के छन्, योबाट नागरिकहरूले कसरी फाइदा लिइरहेका छन् भन्ने सम्बन्धमा हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ वीर अस्पताल टेलिमेडिसिन सेन्टरका मेडिकल अधिकृत डाक्टर संजय धरेल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
हजुर, अब कुराकानीको शुरूआत टेलिमेडिसिन जो हामी भन्दैछौ यो भनेको के हो, यो बारे बताइदिनु, धेरैले थाहा पनि नहुन सक्छ टेलिमेडिसिन भनेको के हो भनेर।
हजुर, अब यसको नामबाट पनि थोरै प्रश्न पारौं। टेलिमेडिसिन भन्ने साथ हामी कुनै पनि कम्युनिकेशनको माध्यमबाट संचार प्रयोग गरेर चाहिँ गरिने प्रथम कम्युनिकेशन हो भने त्यसमा चाहिँ मेडिसिन जोडिएको कारणले गर्दा यो चाहिँ स्वास्थ्यसँग सम्बन्धित छ भन्ने बुझिन आउँछ।
हजुर,
सो टेलिमेडिसिन भन्ने साथ हामीले कुन मार्फत, कुन विधि मार्फत, कुन संचार माध्यम मार्फत चाहिँ आफ्नो स्वास्थ्य परामर्श गराउँछौ, स्वास्थ्य जिज्ञासाहरू राख्छौ, अब यसैलाई नै समग्र रूपमा टेलिमेडिसिन भन्ने गरियो।
भन्नाले फोनको मार्फत डाक्टरसँग सल्लाह लिने, कुराकानी गरेर औषधि गर्ने विधि हो यो।
हजुर, यसमा चाहिँ फोनको विभिन्न विधिहरू, जस्तै अहिले त यो संचारको पनि विकसित भइसकेको कारणले गर्दाखेरि चाहिँ विभिन्न माध्यमबाट मेसेज मार्फत हुनसक्छ, प्रत्यक्ष फोन कल मार्फत हुनसक्छ, इवन चाहिँ हाम्रो रेकर्डेड सन्देश मार्फत पनि, कुनै पनि एप्लिकेशन्सहरू युज गरेर चाहिँ रेकर्डेड सन्देश मार्फत पनि अहिले चाहिँ विशेष गरी सेवाग्राही भनौँ बिरामीहरू चाहिँ जोडिँदै आउनु भएको छ।
नेपालमा यो सेवाको प्रारम्भ कहिलेदेखि भयो, कहिलेदेखि यसको शुरूआत भयो?
हजुर, यसको चाहिँ अब हामीले अस्पतालको कुरा गर्दा चाहिँ यो जुन कोविड 19 जुन देखा पर्यो, यसमा चाहिँ के महसुस भयो भन्दाखेरि एउटा संचारको माध्यम प्रयोग गरेर बिरामी अथवा सेवाग्राहीको चाहिँ स्वास्थ्य समस्या बुझ्नुपर्छ भन्ने एक खालको अन्डरस्ट्यान्डिङ भयो।
हजुर,
अब जुन हाम्रो यो सार्सकोभ2 भाइरस जुन फैलियो संसारभरि एपिडेमिकको रूपमा देखा पर्यो, पेन्डेमिककै रूपमा देखा पर्यो, होइन, अब यस्तो देखिँदाखेरि चाहिँ प्रत्यक्ष बिरामीसँग आफ्नो यो इन्टरेक्सन गर्न पनि गाह्रो, अब जस्तो हामीले फेस सिल्ड लाउनु पर्ने अवस्था थियो, पिपिई लाउने अवस्था थियो, होइन, एउटा दूरीमा रहेर स्वास्थ्य परामर्श वा भनौँ स्वास्थ्य सेवा दिनुपर्ने अवस्थामा चाहिँ उहाँहरूको इनिसियल फेजमा कस्तो भइरहेको छ अथवा भनौँ रिकभरी फेजमा कस्तो गइरहेको छ भने भन्ने कुरालाई चाहिँ जोड दिँदै चाहिँ यो खासमा शुरूआत चाहिँ 2078 सालमा भएको थियो।
हजुर, यो भन्नाले कोविड 19 जब शुरू भयो होइन त्यसपछि यो सेवा प्रारम्भ भयो र धेरै यो वीर अस्पताल बाहेक अन्य अस्पताल पनि सेवा दिने गरेका छन्।
हजुर, यो अब हाम्रो एउटा कन्फरेन्स पनि भएको थियो डब्ल्युएचओको समन्वयमा क्युरेटिभ डिभिजनले गरेको थियो, अब त्यसमा चाहिँ विभिन्न अस्पताल अथवा भनौँ विभिन्न प्रदेशहरूमा चाहिँ सञ्चालित टेलिमेडिसिनको बारेमा एउटा कन्फरेन्स पनि थियो। अब त्यस कन्फरेन्समा हेर्दाखेरि चाहिँ केही सञ्चालन भइरहेको र केही चाहिँ सञ्चालनमा समस्या या भनौँ केही सुधार गर्नुपर्ने या भनौँ पूर्ण मोडिफाई गरेर नै सञ्चालित हुनुपर्ने जस्तो सिनारियो देखिया थियो।
हजुर,
अब यहाँ वीर अस्पतालको कुरामा चाहिँ हाम्रो यो सेटअप चाहिँ सुरुमा डब्ल्युएच वर्ल्ड हेल्थ अर्गनाइजेसनसँग सम्झौता भई काम भएको कारणले गर्दा सुरुवात, अनि त्यसमा पनि मन्त्रालयले पनि सपोर्ट गरेको कारणले गर्दा चाहिँ यो चाहिँ स्मुथली फंक्सन भइरहेछ। अब त्यसमा पनि हामीले अझ जोडेर यो वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई जोडेर चाहिँ यो वैदेशिक रोजगार बोर्डसँग वीर अस्पतालको सम्झौता भई 2079 साल चैत्र 15 गतेबाट चाहिँ सेवा सञ्चालन भइरहेको छ।
हजुर, मैले भन्नाले जोड्न खोजेको वीर अस्पताल बाहेकका अन्य अस्पतालमा पनि यो सेवा अहिले चलिरहेको छ।
हजुर हजुर, अब मैले जानकारीमा त्यो कन्फरेन्स मार्फत पाए अनुसार चाहिँ विभिन्न प्रदेशहरूमा जिल्ला अस्पताल एवं प्रादेशिक अस्पताल संघीय अस्पतालले पनि गरेका छन्, प्रयासहरू भएको छ। अब यसमा पाटनमा पनि यो टेलिमेडिसिन चाहिँ सञ्चालन थियो पाटन अस्पतालमा।
हजुर,
अब त्यस्तै कोशी अस्पतालमा पनि प्रयासहरू भए भन्ने कुरा आयो। समग्रमा हेर्दाखेरि यो टेलिमेडिसिन चाहिँ कहीँ न कहीँ कुनै न कुनै अस्पताललाई चाहिँ छोएको जस्तो देखिएको थियो।
हजुर, जसरी अहिले अनलाइन मार्फत सेवा लिने भन्दैछन् होइन, त्यो र योमा केही फरक छ या उस्तै हो?
अब यसमा छ, यो प्रत्यक्ष टेलिफोन कलमा चाहिँ यो आन्तरिक नेपालको लागि देशभित्र चाहिँ यो प्रभावकारी नै हुन्छ। अब जस्तो विदेशमा रहनुहरूका लागि प्रत्यक्ष टेलिफोन सम्पर्क गर्दाखेरि अब यो त स्वास्थ्य सम्बन्धी भयो, अब दुई चार मिनटमा कुरा गरेर नहुन सक्छ, लामो समय जान सक्छ, कुनै कुनैलाई त 30-45 मिनट पनि दिनुपर्ने हुन सक्छ। अब त्यस्तो अवस्थामा चाहिँ अलिक बढी खर्चिलो हुने प्रत्यक्ष फोनमा आउँदाखेरि त्यसलाई पनि थप सहजीकरण गर्नको लागि चाहिँ विभिन्न एप्लिकेसन्सहरू अहिले हामीले इजिली एभाइलेबल हुने चाहिँ वाट्सएप, इमो, भाइबर, जुन चाहिँ यसको ट्रेन्ड हेर्दाखेरि पनि यो बढी मात्रामा प्रयोगमा हुने एप्लिकेसन्स भएको कारणले गर्दा यसलाई पनि जोडेर विशेष गरी विदेशमा रहनुभएका नेपाली श्रमिकहरूको लागि चाहिँ यो अलि प्रभावकारी देखिएको छ।
हजुर, भन्दाखेरि वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा पनि यहाँले सञ्चालन गरिराख्नु भएको छ?
हजुर, यो चाहिँ हाम्रो अघि मैले पनि कोट गरे 2079 साल चैत्र 15 गतेबाट चाहिँ वीर अस्पताल र वैदेशिक रोजगार बोर्डको सचिवालय बीच सम्झौता भए, निरन्तर अहिले यो सेवा जारी छ।
हजुर, COVID-19 जब नेपालमा देखियो अथवा संसारभर नै देखियो, त्यसको प्रभाव नेपालमा पनि पर्यो, त्यसपछि चाहिँ जब स्वास्थ्य समस्या भइसकेपछि प्रत्यक्ष रूपमा डाक्टरमा जान अथवा स्वास्थ्य कर्मीमा जान अप्ठ्यारो हुने अवस्थामा फोनबाट पनि अथवा भाइबर वाट्सएप विभिन्न माध्यमबाट चाहिँ कसरी गर्न सकिन्छ भने सम्पर्क गर्ने हिसाबले चाहिँ टेलिभिजनको यहाँ पनि शुरूआत भयो र वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्यलाई लक्षित गरेर चाहिँ विदेशको सेवा पनि प्रारम्भ गरिसकेको अवस्था छ होइन। अब विदेशबाट यहाँको बिरामी सम्पर्क गर्ने अवस्था कस्तो छ, कसरी कति चाहिँ दैनिक रूपमा कसरी गर्छन्, यहाँ कसरी उपचार दिनुहुन्छ यो बताइदिनु।
अब यस टेलिमेडिसिन सेवालाई जोड्दाखेरि चाहिँ हामीले सुरुमा सम्झौता गरे लगत्तै चाहिँ विभिन्न संचार माध्यमहरू, रेडियो नेपाल लगायत संचार माध्यमहरूमा चाहिँ पहिला जानकारीहरू प्रेषण गर्यौं। त्यस लगत्तै चाहिँ कलहरू आउने, विदेशमा रहेका नेपाली श्रमिकहरूले फोन गर्ने आफ्नो स्वास्थ्य समस्यालाई लिएर त्यो क्रम चाहिँ जारी रह्यो। अब अहिले पनि सेवा निरन्तर छ। अब यसमा जोड्दाखेरि चाहिँ अब यो कस्तो प्याटर्न देखिएको छ भने, हामीले यो टेलिमेडिसिन सेन्टर सञ्चालन गर्ने साथ चाहिँ के देख्यो भने, बिरामीहरूलाई चाहिँ एक खालको सहजता देख्यो। मेरो कोही छ, मेरो स्वास्थ्य केही भइहाल्यो भने मैले फोन गर्ने या जानकारी गराउने कुनै माध्यम छ भन्ने चाहिँ यो खालको सन्देश चाहिँ नेपाली श्रमिकहरूमा गएको छ। अब त्यसले गर्दाखेरि पनि त्यो खालको आत्मविश्वास पनि वृद्धि हुँदै गएको छ। पहिला हामीले नै परामर्श दिँदाखेरि पनि उनीहरूको सोचाइ मेन्टालिटी बुझ्दाखेरि पनि अलिकता अस्पताल जानलाई हिचकिच्याउने केही भएको छैन भन्ने, अनि अर्को खाले कस्तो पेसेन्ट देखियो भने कनेक्सन त्यो सहजता भएर पनि अब केही होइन भन्ने त भइहाल्यो। अब त्यसमा पनि अब जान्छु भन्नेका लागि पनि अस्पतालको जुन यो एचआर डिपार्टमेन्ट भन्छौँ, जुन ह्युमन रिसोर्स डिपार्टमेन्ट, उहाँहरूले चाहिँ अलिकति तदारुकता नदेखाउने, यसमा चाहिँ अब केही भएको छैन, काम गर्दा हुन्छ भनेर छुट्टी नदिने अथवा बिदाको समस्याहरू हुने यस्ता पनि देखियो भने, तेस्रो ग्रेडमा चाहिँ हामीलाई परिवार मार्फत चाहिँ फोन आउने, जस्तो कि मेरो कोही बिरामी परिवारसँग चाहिँ आफ्नो के भइरहेको हो भनेर जिज्ञासा राख्ने, तर हामी कहाँ चाहिँ प्रत्यक्ष फोन गर्नलाई अलिकता हिचकिचाहट जस्तो हुने, यस्तो खाले पेसेन्टहरू पनि देखियो। यस्तो केसमा चाहिँ के देखियो भन्दाखेरि, सायद यो अब टेलिमेडिसिनको सेवाको प्रभावकारिता या भनौँ यसको जुन फैलावट छ, यसले गर्दाखेरि पनि के देखियो भने, सम्बन्धित बिरामीको परिवारबाट चाहिँ हामीलाई फोन आउने नेपालबाटै, कि मेरो सम्बन्धित देशमा यस्तो खाले बिरामी हुनुहुन्छ, यस्तो भनिरहनु भएको छ भनेर हामीले ट्रायंगुलर कल पनि ग्रुप कल बनाएर,
हजुर,
परिवारले भन्ने एउटा कुरा र बिरामीको के हो भनेर हामीले बुझेर त्यसलाई म्याच गरेर चाहिँ सेवा पनि दिँदै आइरहेका छौँ।
हजुर, डाक्टर साहब, यहाँले भन्नु भने यो विदेशमा रहेका नेपालीहरू अथवा श्रमिकहरूको कुरा एकातिर भयो भने उहाँको घर परिवारका कुरा होइन, दुई ठाउँ र यहाँ तीन ठाउँ जोड्नुपर्ने हुन्छ, यो समय कसरी मिलाउनुहुन्छ? विदेश यहाँको समय पनि त अलिक फरक हुन सक्छ।
हजुर, यो समयावधिको लागि चाहिँ हामीले 10 to 5 भनेका छौँ नेपाली समय, बिहान नेपाली समय बिहान 10 देखि बेलुका 5 बजेसम्म। हामीले केमा पनि फोकस दिएका छौँ भने रेकर्डेड सन्देशमा नै फोकस दिएका छौँ। जस्तो यो समय बाहेक चाहिँ यदि कसैलाई केही भयो अथवा केही जिज्ञासा राख्नु पर्यो भने चाहिँ उहाँहरूले एउटा छोटो अडियोमा आफ्नो समस्याहरू बताउनुहुन्छ, सम्बन्धित देशमा नाम सहित सबै कुराहरू चाहिँ उहाँहरूले पठाउनुहुन्छ। त्यो पठाइसकेपछि चाहिँ हामीले उहाँहरूलाई पछि त्यो सन्देश हेरेर चाहिँ फर्दर कल ब्याकहरू गर्छौँ र परिवारको कुनै सन्देश आएको छ भने पनि उहाँहरूलाई पनि फोन गरेर त्यसरी चाहिँ सम्बन्धित देशमा रहेको नेपाली श्रमिकलाई चाहिँ जोड्ने प्रयास गर्छौँ।
यो सम्पर्क यहाँहरू आफै गर्नुहुन्छ या उहाँहरूले गर्नुपर्छ?
अब यसमा चाहिँ हामीलाई रेकर्डेड सन्देश केही आएको छ, केही म्यासेजहरू पठाइएको छ भने चाहिँ हामीले नै कल ब्याक गरेर के छ अवस्था, के भएको हो, कहाँदेखि हुनुहुन्छ लगायत सबै कुराहरू हिस्ट्री निकालेर चाहिँ उहाँहरूलाई जोड्ने प्रयास गर्छौँ। र यो हामीले दिँदै आएको सेवा अन्तर्गत भएको कारणले नै मैले यहाँ जिज्ञासा कुराहरू राखेँ।
हजुर, जस्तै यहाँहरूले सेवा दिइराख्नु भएको छ होइन, धेरै नागरिकहरू कामको सिलसिलामा विदेशतिर गएका छन् होइन, वैदेशिक रोजगारीको सिलसिलामा जानुभएको छ होइन, यहाँले दिने सेवाको बारेमा उहाँलाई थाहा नहुन सक्छ, कसरी थाहा
पाउनु? एक्ज्याक्टली, यसमा तपाईँको यो पब्लिक मा चाहिँ यो जति मात्रामा रिच गर्छ पुग्छ त्यतिमा चाहिँ अब त्यति नै यसको प्रभावकारिता देखिने हो। यसका लागि पनि हामीले जुन सम्झौता गरे लगतै वैदेशिक रोजगार बोर्डले पनि यो मास कम्युनिकेसन अथवा भनौँ यो पब्लिकमा चाहिँ सन्देश पुर्याउने हिसाबले चाहिँ एउटा एक किसिमको सन्देश चाहिँ दिँदै आइरहेकै छ, विभिन्न माध्यमबाट भएको छ। अब यसमा चाहिँ अझै थप प्रभावकारी बनाउन चाहिँ हाम्रो यसभन्दा अगाडि एक हप्ता अगाडि चाहिँ यो श्रम मन्त्रालयमा एउटा मिटिङ पनि थियो। अब त्यसमा चाहिँ विभिन्न देशका सम्बन्धित व्यक्ति, संघ संस्था, राजदूत लगायत चाहिँ उपस्थित हुनुहुन्थ्यो त्यस मिटिङमा। अब त्यहाँबाट के देख्यो भने हाम्रो जोडबल नै के हो भने त्यहाँका रहेका संघ संस्था, राजदूतावास सबै चाहिँ एउटा संगठित इफोर्टमा चाहिँ यो कुरालाई चाहिँ थप हामीले पुर्याउन सक्यौँ भने यसको ग्राफ पनि अलि बढ्ने, हाल बढ़िरहेको प्रभावकारिता थप वृद्धि हुने, यसलाई लिएर चाहिँ हामीले नै सुझाव पेश गरिसकेका छौँ र उहाँहरूको अण्डरस्ट्यान्डिङ पनि त्यही रहेको छ।
डाक्टर सविन्द्र, उहाँलाई सूचना दिने माध्यमको रूपमा नेपाली संचार माध्यमहरू प्रयोग गरिरहँदाखेरि विदेशमा यसको पहुँच नहुन सक्छ होइन, त्यसको लागि उहाँहरूलाई जो विदेश जानुभन्दा अगाडि वैदेशिक रोजगार बोर्डमा पर्ने हरेक किसिमका कामहरू हुन्छन् नि, त्यो बेला पनि यो सम्बन्धी जानकारी दिने त्यस्तो केही प्रावधानहरू छन् कि?
अब यसको लागि चाहिँ हामीले यही सीमितता हुन सक्छ भनेरै चाहिँ त्यहाँको रहेको संघ संस्था, जस्तै हामी एनआरएन नै भन्छौँ, अर्को विभिन्न समाजहरू हुन्छन् त्यहाँ, विभिन्न संघहरू हुन्छन्, राजदूत राजदूतावास छन् हाम्रा होइन, जहाँ समस्या राखिँदै आएको छ। अब यो सबै फ्याक्टरहरू एक ठाउँमा आएर या भनौँ युनाइट भएर त्यहाँ कुनै किसिमको एउटा जानकारीमूलक इन्भल्भमेन्ट भयो भने चाहिँ पब्लिकको पनि एउटा आधार हुने र थप सूचना चाहिँ प्रेषण हुने भन्ने लाग्छ। अर्को कुरा यसमा के छ भने त्यहाँको संघ संस्थाको इन्भल्भमेन्ट छँदैछ, जस्तो हामी यहाँबाट जुन नेपाली श्रमिकहरू जानुहुन्छ
हजुर होइन,
त्यो जाने समयमा पनि श्रम मन्त्रालय या भनौँ वैदेशिक रोजगार बोर्ड या कुन सम्बन्धित निकाय छ त्यो कामको, जस्तै हामी वर्क पर्मिट भन्छौँ या अन्य कागजात पेश गर्ने जुन प्रक्रियाहरू हुन्छन् त्यो प्रक्रियामै हामीले चाहिँ यही टेलिमेडिसिन सम्बन्धी अलिकता जानकारी पनि इन्ट्रोड्युस गराएर कि तपाईँहरू त्यहाँ जाँदाखेरि केही समस्या स्वास्थ्य समस्या होइन परामर्श लिनु पर्यो भने नेपालमा टेलिमेडिसिन यसरी सञ्चालित छ है भनेर एक खालको इन्फर्मेसन रिले भयो भने पनि उहाँहरूलाई एउटा माइन्डमा त रहने भयो
हजुर।
अब उहाँ गएर छरिएर जहाँ जहाँ पुगे पनि यस्तो सेवा चाहिँ छ है, हामी त्यहाँ पुग्दाखेरि केही भयो भने यहाँ फोन गर्न पाइन्छ भन्ने हिसाबले सूचना रिले भयो भने पनि अब उहाँहरूको उहाँहरूको इन्भल्भमेन्ट बढ्ने भयो
हजुर।
अब यसरी पनि जान सकिन्छ दीर्घकालीन रूपमा।
त्यो मात्र नभएर विदेशमा काम गर्ने कामदारहरूको सन्दर्भमा कुरा गर्दाखेरि कम्पनीले बिदा नदिने यो समयमा यावत समस्याहरू पनि देखिन्छन् भन्छन् नि?
यो समस्या पनि देखिएको छ. तर कस्तो मैले इन्सिडेन्ट पाएँ भने हजुर स्वास्थ्य सेवा दिँदै गर्दाखेरि यसमा तपाईँको अघि मैले नै नोट कोट गरे कि एचआरहरूले अलिक त्यति मतलब अलिक सिरियस भएर प्रतिक्रिया नदिने कम्पनीको जस्तै कि अब टाउको दुख्यो भने के भएको छैन अलिकता सकिन्छ यतिको हिँडिरह बोलिरह मान्छेले काम गर्न सकिहालिन्छ भन्ने टाइपको कुराहरू आउने त्यहाँको एचआर अब ह्युमन रिसोर्स डिपार्टमेन्ट वा को सम्बन्धित व्यक्ति छ अब त्यस्तो कुराहरू पनि आयो. अब एउटा केस कस्तो भयो भने यही सेवा दिथाको प्रक्रियामा चाहिँ उहाँले मैले भनेको अनुसारले उहाँले इन्भेस्टिगेसन गराउनु पर्ने
हजुर
उहाँको प्रिभियस इन्भेस्टिगेसन हेर्दाखेरि त्यसलाई उसमा रिभ्यूमा चाहिँ राख्नुपर्ने थियो. एकदमै अर्जेन्सी केस पनि थियो त्यो. अब त्यसमा चाहिँ एचआरले चाहिँ के होइन भनेर त्यत्तिकै रेस्पोन्स नदिएको अवस्थामा
हजुर
मैले त्यहाँ के प्रेषण गरेँ भने नेपालबाट कल आएको छ टेलिमेडिसिन सेन्टरबाट
हजुर
त्यहाँबाट यस्तो यस्तो खाले जिज्ञासा आएको छ भनेर भन्नु होला भनिसाथ त्यो एचआरले क्विक रेस्पोन्स गर्यो
हजुर
क्विक रेस्पोन्स गर्यो तुरन्तै एम्बुलेन्स वा उहाँले भने अनुसार कुनै गाडी व्यवस्था भयो उहाँलाई तत्काल अस्पताल लग्यो. अस्पताल लगिसकेपछि डाक्टरलाई जिज्ञासा राख्यो त्यहाँको डाक्टरले चाहिँ मलाई फोन गर्नुभयो
हजुर
हामी बीच डुएल कम्युनिकेसन भयो थर्ड पेसेन्ट पार्टीलाई लिएर के भएको कसो भएको भनेर एउटा कम्युनिकेसन इस्टाब्लिस भइसकेपछि तुरन्तै उहाँको चाहिँ इन्भेस्टिगेसन रिभ्यू भयो ट्रिटमेन्ट स्टार्ट भयो त्यसपछि चाहिँ अनि नेक्स्ट डे चाहिँ हामीले फर्दर रिभ्यू गर्यौँ. अब यस्तो खाले सिचुएसन पनि देखिएको छ जस्तो नेपालबाट कल गयो भन्ने साथ त्यहाँकोले अलिकता रेस्पोन्स गर्ने नेपालदेखि कल गयो भन्ने साथ टेलिमेडिसिन सेन्टरबाट त्यहाँको स्वास्थ्य केन्द्रले चाहिँ यसरी फोन गरेको हो र यो केस वास्तवमै सिरियस हो भन्ने उहाँलाई फिल भएर चाहिँ त्यो खाले इन्टरभेन्सन्स पनि देखिएको छ.
हजुर इन्द्र यसलाई यसरी बुझ्दा कतिको सान्दर्भिक हुन्छ जस्तै यहाँबाट जाने श्रमिकहरूले त्यहाँ भाषा यावत समस्याले गर्दाखेरि अथवा चाहिँ काममा अलिकत त्यति चासो नदेखाएको कारणले गर्दा त्यो कम्पनीले त्यति रेस्पोन्स नगरेको हो कि
अब यसमा यस्तो छ यसमा म
एकातिर त भाषाको समस्या भयो अर्को त्यो चाहिँ कम्पनीको जुन एचआर हुन्छ नि
हजुर
उसलाई पनि त्यो चाहिँ यसलाई साँच्चै बिसन्चो भाव भन्ने महसुस नभए
त्यो सिचुएसन पनि हुन सक्छ जस्तो कि मान्छेको प्रकृति विभिन्न किसिमका हुन्छन्
हजुर होइन
कोही काममा निरन्तर नहुने होइन कसै कसैले बानाबाजी गर्ने अब यो खालको विभिन्न स्थिति रहेको कारणले पनि र एक खालको विश्वासको ग्यापको कारणले पनि योहरू हुन सक्छ हजुरले भने जस्तै यो समस्या पनि देखिन सक्छ. तर हामीले हेर्ने भनेको त मुख्य स्वास्थ्य समस्यालाई होइन
हजुर
अब उहाँहरूको आन्तरिक सम्बन्ध के छ के भइरहेको छ त्यो जानकारी हुने कुरा भएन त्यो कारणले गर्दाखेरि चाहिँ हामीले उहाँको स्वास्थ्य अवस्था के छ भनेर हेरेर चाहिँ थप इन्टरभेन्सन गर्ने हो यसमा.
हजुर डाक्टर साहब अनि यो फोनबाट कुराकानी गर्दाखेरि फोनबाट औषध दिनुहुन्छ अरू सबै यहाँहरू सेवा दिनुहुन्छ तर मोनिटरिङ गर्नको लागि फलोअपको लागि त गाह्रो होला नि.
हो यसमा चाहिँ अलिकता च्यालेन्जिङ पार्ट फेस गरिएको छ
हजुरले
भने जस्तै यसमा रिभ्यू गर्न जस्तो कि आज एउटा पेसेन्ट या भनौँ नेपाली श्रमिकले फोन गर्नुभयो आफ्नो समस्यालाई लिएर अब त्यो चाहिँ लगभग तीन चार हप्तापछि फेरि फोन गर्नुभयो भने चाहिँ त्यो रिभ्यू गर्नलाई गाह्रो छ. तर एप्लिकेसन्समा चाहिँ के छ भने त्यसमा चाहिँ उहाँले गरेको कल मेसेज चाहिँ एउटा किसिमले डाटा त्यहाँ रहने भएको कारणले चाहिँ त्यसमा थोरै ऊ चाहिँ छ मतलब कुनै न कुनै माध्यमबाट फेरि फोन गर्न सक्ने अथवा रिभ्यू गर्न सक्ने चाहिँ अवस्था छ. तर पनि यो सीमितता किन हो भने हामीले यदि यो कुरालाई चाहिँ एउटा डाटा एउटा सफ्टवेयर या भनौँ कुनै माध्यमबाट चाहिँ उहाँले गरेको फोनलाई अझै रेकर्ड गरेर प्रिभियस हिस्ट्रीहरू सबै आउने गरेर चाहिँ मिलाउन सकियो भने यो चाहिँ टेलिमेडिसिन सेन्टर या भनौँ यो स्थितिमा चाहिँ एउटा हिस्टोरिकल मुभ नै हुन्छ. यो
अनि अर्को समस्या पनि जस्तै नेपालमा पाइने औषधि विदेशमा नपाइन सक्छ होइन यहाँ यहाँ एकातिर लेख्नुहुन्छ होइन उतातिर फेरि त्यो औषधि नहुन सक्छ यसले गर्दाखेरि पनि श्रमिकलाई समस्या हुन सक्छ.
यो समस्या चाहिँ कस्तो छ भने अब यसमा चाहिँ हामीले बेसिकल्ली यो औषधिहरू प्रेस्क्राइब गर्दाखेरि
या
प्रेस्क्रिप्सन पठाउँदाखेरि चाहिँ हामीले जेनेरिक नेममा दिन्छ. जेनेरिक नेममा दिइसकेपछि के हुन्छ भने यहाँ पाइने औषधि संसारभरि पाइन्छ त्यही नाम गरेको. जस्तै हामी प्यारासिटामोललाई यहाँ निको भन्छौँ भने त्यो निको चाहिँ त्यहाँ जस्तै युएई या भनौँ कतार होइन यी देशहरूमा चाहिँ त्यो निको भन्ने नहुन सक्छ
होइन
प्यारासिटामोल त हुन्छ त्यही कारण हामीले जेनेरिक यो लेख्दाखेरि चाहिँ प्रिस्क्राइब गर्दाखेरि जेनेरिक नेममा लेख्छौँ संसारभरि जे नेम हो नाम हो औषधिको त्यही नै लेखेर प्रेषण गर्छौँ
हजुर अब यी त भयो सामान्य रोगका कुराहरू कहिलेकाहीँ के हुन्छ भने दीर्घ रोगहरू पनि हुन्छन् जटिल किसिमका रोगहरू पनि हुन्छन् फोनबाट चाहिँ सबै कुरा सम्भव नहुन सक्छ परीक्षण गर्नुपर्ने हुन्छ यसको लागि के गर्नुहुन्छ
यसको लागि चाहिँ अब यसको सीमितता छन्
होइन
अर्जेन्सी केस तुरन्तै अस्पताल गइहाल्नुपर्ने केसमा चाहिँ हामीले अस्पताल जानै सुझाव दिन्छौँ अस्पताल जान सुझाव दिन्छौँ त्यस अनुसारले त्यहाँको एचआरहरूलाई भन्नुपर्ने भयो त्यही अनुसारले भन्ने गाइड गर्ने कुनै लेटरहरू पठाउनु पर्ने भयो त्यही अनुसारले लेटरहरू पठाइदिने अनलाइनको माध्यमबाट होइन त्यो अनुसारले चाहिँ गर्छौँ अब कोही घर फर्किने पर्ने स्थिति छ केही छ भने चाहिँ अब यो उहाँहरूको चाहिँ निर्णयमा चाहिँ हामी चाहिँ गाइड गर्छौँ मतलब के गर्दा उचित हुन्छ भनेर हाम्रो पोसिबल एडभाइस चाहिँ हामी दिन्छौँ
हजुर
अब एक्युट इमर्जेन्सी छ भने त तत्काल अस्पताल गइहाल्नु पर्यो त्यसमा त कुनै दुविधा नै भएन अब वा कोही अब घर आउन चाहनुहुन्छ जस्तो कि कस्तो पनि देखियो भने नेपालको ट्रिटमेन्ट र विदेशको ट्रिटमेन्टको कस्ट हेर्दा ग्याप रहेछ
हजुर
होइन अब हामीलाई त्यहाँको नेपाली श्रमिकले बताए अनुसार चाहिँ अब एमआरआई यहाँ लगभग सरकारी हस्पिटलमा 7-8 हजार रुपियाँ लाग्छ भने अब उहाँ चाहिँ 80-90 हजार रुपियाँ लाग्ने सिटी स्क्यान त्यस्तै महँगो अब जुन यो भिडियो एक्सरे भन्छौँ हामी युएसजी होइन अब यहाँ चाहिँ लगभग के 4-5 सयमा सरकारी रेटमा भइहाल्छ भने अब उहाँ चाहिँ 20-25 हजार लाग्ने अब यस्तो स्थिति रहेछ अब उहाँहरूलाई अब सुझाव अब कस्टको हिसाबले पनि पारिवारिक सपोर्टको हिसाबले पनि होइन सबलाई सहजीकरण गर्दाखेरि चाहिँ कहिलेकाहीँ कस्ट र ट्रिटमेन्ट या भनौँ उहाँको चाहना के छ त्यही अनुसारले हामीले एडभाइस चाहिँ दिन्छौँ
कहिलेकाहीँ उपचार गर्दाखेरि यो यहाँले भने जस्तै कस्ट महँगो अथवा मूल्य महँगो शुल्क महँगो तिर्नु परेको कारणले पनि उपचार बिचबिच छोडेका उदाहरणहरू छन् कि
अब त्यसको लागि चाहिँ हामीले अझै स्टडी फर्दर स्टडी गर्न बाँकी छ
हजुर
जस्तो कुरो अब कस्तो देखियो भने यसमा चाहिँ तपाईँको जो पहिल्यैदेखि रोगी हुनुहुन्छ होइन उहाँहरूको केस रिभ्यू गर्न चाहिँ अलिकति च्यालेन्जिङ छ यसमा च्यालेन्जिङ छ जस्तो हजुरले भन्ने जस्तै बिचमै छोडिएको छ कि त्यो एक्सेस टु रिसोर्स हेल्थ रिसोर्स भएको छैन कि होइन यो खालको स्टडी गर्नलाई पनि अलिकति प्राविधिक सहयोग आवश्यक पर्छ त्यसको लागि पनि हामीले सुझाव पेश गरिसकेका छौँ र उहाँहरूको अन्डरस्ट्यान्डिङ त्यही छ अब यसमा थप भन्नु पर्दाखेरि चाहिँ यो जुन दीर्घकालीन रोगहरू हुन्छ यसलाई स्क्रिनिङ गर्नको लागि चाहिँ च्यालेन्जिङ छ यो पाटो च्यालेन्जिङ छ
हजुर अब विदेशमा रहेका श्रमिकहरूको लागि उहाँले चाहिँ फोन मार्फत अथवा भिडियो कल मार्फत पनि यहाँहरूसँग कुराकानी गर्न सक्नुहुन्छ उपचार लिन कसरी गर्ने भन्ने चाहिँ परामर्श लिन सक्नुहुन्छ होइन त्यसै गरी स्वदेशभित्रको पनि कुरा हामीले गर्यौँ योभन्दा अगाडि पनि होइन स्वदेश होस् विदेश होस् आखिर प्रविधि एउटै पद्धति एउटै हो होइन अब यो गरिरहँदाखेरि अहिले पनि के छ भने हाम्रो नेपाली समाजमा चाहे विदेशमा बसौँ नेपालमा बसौँ डक्टरको ले नाडी समातेन भने मलाई ठिक भएन अथवा नाडी समात्ने बित्तिकै ठिक भयो भने एक किसिमको त्यो किसिम मानसिकता छ क्या ए फोनमा नै भन्दाखेरि कतिको विश्वास मान्छन्
यसमा चाहिँ हामीलाई कस्तो थियो भने इनिसियल फेजमा चाहिँ अलिकता त्यो खालको कन्फिडेन्स गेन गर्न चुनौतीपूर्ण नै थियो
हजुर
होइन अब त्यो मानसिकता उपर हाबी हुनको लागि हाबी नै भनौँ हाबी हुनको लागि पनि एक खालको जुन हामीले सेवा दिन्छौँ त्यस अन्तर्गत नै त्यसको रिफ्लेक्सन आउने हो त्यो कारणले गर्दाखेरि अहिले चाहिँ म के भन्न सक्छु भने क्रमशः रूपमा चाहिँ यो खालको मानसिकता चाहिँ घट्दै गएको छ राम्रो त प्रत्यक्ष नै हो तर त्यस अनुसार पनि जोडेर स्वास्थ्य सेवालाई लिएर स्वास्थ्य परामर्शलाई लिएर यो जुन टेलिमेडिसिनको सुरुवात भएको छ यो एक खालको ब्रेक थ्रु नै हो किनकि मान्छेलाई के हुँदो रहेछ विशेष गरी विदेशमा रहेका नेपाली श्रमिकहरूलाई चाहिँ एक खालको कन्फिडेन्स अझै नहुने रहेछ हजुरले भने जस्तै त्यहाँको सम्बन्धित चिकित्सकले नाडी नै छानेर पनि मैले भने अनुसार उसले कुरा नबुझेर अन्य केही गरिदियो कि अन्य केही गर्न लाग्यो कि होइन मेरो कुरा उसले प्रत्यक्ष बुझेको छ कि छैन कि सम्बन्धित चिकित्सकले होइन त्यो खालको चाहिँ देखिँदो रहेछ जस्तो उहाँहरूले केही औषधि दिनुभयो भने अलिकता इन्सिक्योर टाइपको होइन, अब मेरो कुरो साँच्चीकै मैले जे भनेको छु त्यही अनुसारले उहाँले बुझेर त्यही अनुसार लेख्न दिनुभयो कि भएन भनेर त्यो खासको क्रस उसको लागि पनि हामीहरूलाई जिज्ञासाहरू आउँछन्। जस्तो सम्बन्धी चिकित्सकले यस्तो यस्तो लेखिदिनु भएको छ, मलाई यस्तो यस्तो भएको थियो, यो खाउँ कि नखाउँ, के गरौँ, होइन, यस्तो खालको जिज्ञासा, त्यो त्यो औषधिप्रति सेल्फ कन्फिडेन्स नभएको, विश्वस्त हुन नसकेको, होइन, त्यो चाहिँ अब त्यो कम्युनिकेसन को लेभलले पनि त्यसमा चाहिँ त्यसलाई पनि निवारण गर्दै आएको छ टेलिमेसिन।
नेपालभित्र के छ?
अब नेपालभित्र चाहिँ यसमा चाहिँ एउटा हटलाइन नम्बर छ 1133, होइन, त्यो चाहिँ सञ्चालन भएको छ, त्यसले चाहिँ वीर अस्पताल को सेवाहरू लगायत नेपालभरिबाट आएको कलहरूको प्रकृति अनुसार चाहिँ जिज्ञासाहरू मेटाउने थप सूचनाहरू दिने गरिँदै आएको छ। जस्तै विभिन्न सर्भिसेसको कुराहरू हुन्छ, होइन, उहाँहरूले राख्ने रोगको प्रकार हेरेर सम्बन्धित चिकित्सकको उपलब्धता,
हजुर,
होइन, सम्बन्धित रोगको आवश्यक परामर्श केन्द्रले दिएको छ।
डाक्टर साहब इन्द्र, यहाँले भने साथै भने ठ्याक्कै यहाँले प्रसङ्गमा निकाल्नुभयो, यहाँहरू त्यो टेलिमेडिसिनमा बस्नुहुन्छ, होइन, विशेषज्ञताको हिसाबले सबै किसिमको विशेषज्ञ डाक्टर नहुन सक्छन्, कसरी गर्नुहुन्छ? एउटा फोनबाट गर्दाखेरि त गाह्रो होला उहाँहरूलाई।
ठ्याक्कै, अब यस्तो छ, यो टेलिमेडिसिन सेन्टर चाहिँ तपाईँको अस्पतालमै सञ्चालन भएको कारणले गर्दाखेरि चाहिँ
हजुर
यसमा चाहिँ हाम्रो विशेषज्ञ सेवाको चाहिँ उपलब्धता हुन्छ।
हजुर,
यो एउटा चाहिँ टेलिमेडिसिन सेन्टर सञ्चालन गर्नको लागि एउटा उपयुक्त पनि हो, के भन्छ, यो तपाईँको उपयुक्त प्लेटफर्म पनि हो अस्पताल।
हजुर,
किन भन्दाखेरि अब तपाईँ कुनै कोठामा रहनुहुन्छ र कुनै चिकित्सक आउँछ भने चाहिँ त्यसको कन्टिन्युटी, त्यसलाई चाहिँ प्री एपोइन्टमेन्ट लिनु पर्यो त्यस्तो केसमा। यो हाम्रो चाहिँ कस्तो छ भने बिना एपोइन्टमेन्ट पनि जति बेला कल गरे पनि, विशेष गरी जुन हामीले टाइम तोकेका छौँ त्यो बीचमा जति बेला कल गरे पनि हुने भयो, यसको सिग्निफिकेन्स चाहिँ यो छ। अनि अर्को चाहिँ अब हामीले दिनै तोकिदिएका छौँ, शुक्रबार र आइतबार, शुक्रबार र आइतबार हाल दुई दिन विशेषज्ञ सेवा उपलब्ध छ, त्यसलाई चाहिँ अब थप दिन बढाउनु पर्छ कि के छ भनेर त्यो एक खालको पनि छलफल पनि भइरहेकै छ। यसमा चाहिँ दुई दिन हामीले शुक्रबार र आइतबार, विशेष गरी नेपाली श्रमिकहरूको त्यो बेला बिदा पर्ने दिन पनि हो शुक्रबार र आइतबार, उहाँहरूको बिदा पर्ने दिन भएको कारणले उहाँको समय पनि उपलब्धता हुने, त्यसै कुरालाई मध्यनजर गर्दै चाहिँ हामीले शुक्रबार र आइतबारलाई चाहिँ कन्सल्टेसन विथ कन्सल्टेन्ट बेस्ट डे मानेका छौँ।
विदेशको सन्दर्भमा कुरा गर्दाखेरि विदेशबाट बढी कुन देशबाट फोनहरू आउँछन्, अहिले कति जति आउँछन् दैनिक, कुन कुन देशबाट कस्तो कस्ता किसिमको यहाँहरू पेसेन्टहरू हुन्छ?
अब विशेष गरी यसमा चाहिँ हामीलाई गल्फ कन्ट्रीबाट नै बढी कलहरू आउँछ,
हजुर,
जस्तै मलेसिया, युएई, कतार, कुवेत, होइन, गल्फ कन्ट्रीबाट नै आउँछ भने विभिन्न देशहरू, अब यो कन्टिनेन्टल वाइज हेर्दाखेरि पनि कलहरू चाहिँ छरिएरै आएको छ। अब रिसेन्टली हाम्रो अफ्रिकन कन्ट्रिजहरू, होइन, युरोपियन कन्ट्रिजहरूबाट पनि कलहरू आउँछन्। सो महादेश कन्टिनेन्ट वाइज हेर्दाखेरि चाहिँ कलहरू छरिएरै आउँछन्। अब दैनिक रूपमा हामीले चाहिँ अहिले सरदर हेरिरहेको भनेको चाहिँ 25-30 कलहरू हो,
हजुर,
हाल हेरिरहेको चाहिँ सरदरमा। अब कहिलेकाहीँ त्यो ग्राफ माथि बढ्न पनि सक्छ, होइन, सरदरमा त्यति हो। अब त्यसमा हेर्दाखेरि पनि रिभ्यू कलहरू पनि आएका हुन्छन्, जस्तो हामीले केही समय अगाडि परामर्श दिएका केसहरू पनि फर्दर रिभ्यूका लागि पनि आएका हुन्छ।
हजुर, हामी कुराकानीको अन्त्यन्त्यतिर पनि पुगिसकेका छौँ। अब यो सेवा प्रारम्भ भएको धेरै समय पनि भएको छैन, होइन, तर यो राम्रो हुँदाहुँदै पनि योभित्र पनि केही समस्याहरू हुन सक्छन्, के समस्याहरू छन् ती समाधानलाई कसरी समाधान गर्नु पर्ला?
अब यसमा हामीलाई इस्युज अर च्यालेन्जेसको रूपमा चाहिँ हामीले भनिहाल्यौँ, यो जुन फलोअपको केस छ, रिभ्यूको केस छ, होइन,
हजुर,
अब यसलाई चाहिँ अझै बढी सहजीकरण भयो भने चाहिँ र फर्दर एउटा विभिन्न पेसेन्टको छुट्टै पोर्टल भयो भने पनि त्यसले चाहिँ फर्दर इन्टरभेन्सन्सको लागि, फर्दर फलोअपको लागि पनि काम दिन्छ। अनि अर्को कुरा चाहिँ अझै पनि हाम्रो यो पब्लिकमा चाहिँ यो कुराहरू पुग्नुपर्छ, त्यसका कारण त्यो कारणले गर्दाखेरि पनि अब अघि नै मैले कोट गरे अनुसारै विभिन्न संघ संस्था, होइन, विदेशमा रहेका राजदूतावास लगायत सम्पूर्ण सम्बन्धित निकाय, व्यक्ति, संस्था सबैले चाहिँ जोडबल लगाएर त्यहाँको पब्लिकमा चाहिँ यो जानकारीहरू अझ बढी रूपमा पुर्याउने। अनि अर्को कुरा चाहिँ यो रुट अफ इन्ट्री, देशहरूमा, जस्तै भिजिट भिसामा जाने, त्यहाँबाट अर्कोमा वर्कमा कन्भर्ट गर्ने होइन, त्यो हुँदाखेरि चाहिँ त्यहाँको हेल्थ कार्डहरू नपाउने, हेल्थ इन्सुरेन्सहरू नपाउने, त्यहाँको कम्पनीहरूले पनि अब यो यतिकै अब यसलाई जुन हिसाबले तलब दिए पनि हुन्छ, जुन हिसाबले सेवा दिए पनि हुन्छ भन्ने हिसाबले त्यो इन्सुरेन्स फ्याक्टरहरू चाहिँ नहुने, त्यो इन्सुरेन्स नहुने साथ फेरि यता तपाईँको स्वास्थ्य त्यहाँको उपचार गर्नु पर्यो, कुनै टेस्टहरू गर्नु पर्यो भने महँगो पर्ने होइन, अब आफूले कमाएको पैसा जम्मै त्यो उपचार गर्दै सिद्धिने अवस्था आउन सक्ने, त्यो कारणले गर्दाखेरि पनि अब यो हेल्थ कार्ड हेल्थ इन्सुरेन्समा नि अलिकता जोडहरू दिनुपर्छ त्यहाँको उसमा। त्यो भयो भने चाहिँ हामीले यहाँबाट यो टेस्ट गर्नु भने अनुसारले दिएको टेस्टहरू चाहिँ उहाँहरूले पनि त्यही अनुसारले गर्न सहजीकरण हुने क्षमता हुने त्यो खालको पनि देखिएको छ। अर्को चाहिँ प्रिस्क्रिप्सनको कुरा, जुन हामीले प्रिस्क्रिप्सन प्रेषण गर्छौँ निकै नै न्यून मात्रामा चाहिँ हामीलाई यो औषधि त्यहाँ मिल्न सकेन टाइपले केही कुराहरू जिज्ञासाहरू आउँछन्। अब त्यसलाई चाहिँ हामीले कसरी सम्बोधन गरेका छौँ भने जुन हामीले प्रेस्क्रिप्सन पठाउँछौँ त्यस लगत्तै चाहिँ एउटा लेटर पनि थप इस्यु गरेर कि फलानु व्यक्तिलाई फलानु मान्छेलाई चाहिँ बिरामीलाई चाहिँ यो खालको चाहिँ रोग लागेको छ, यस अनुसारले हामीले यो औषधि दिएको कारणले गर्दा तपाईँहरू त्यहाँ औषधि चाहिँ उपलब्ध गराइदिनु होला भनेर त्यो खालको छुट्टै लेटर पनि त्यही प्रेस्क्रिप्सन सहित चाहिँ जोडेर पठाइदिने पनि गरेका छौँ। अर्को चाहिँ तपाईँको पर्सनल प्राइभेसीको कुराहरू होइन, मान्छेहरूलाई अझै पनि म फोन मार्फत बताएका कुराहरू अलिकता हल्ला हुने बढी होइन, के हो हुने होइन,
कहिले
रेकर्डेड भए हुनाले अब मैले बोल्दाखेरि अब धेरैले थाहा पाउँछन् यस्तो भएको रहेछ भनेर त्यो अलिकता खुल्न नसक्ने इस्युजहरू पनि छ, त्यसलाई पनि थप सम्बोधन गर्नको लागि चाहिँ हामीले त्यही अनुसारले बिरामी पक्षलाई चाहिँ त्यसबारे पनि सेक्युर्ड गराएका छौँ।
हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, धेरै कुराहरू थिए टेलिमेडिसिनको सम्बन्धमा, समय पनि सकिन लागिसक्यो, हामीलाई समय दिनुभयो, यसलाई धन्यवाद।
हजुर धन्यवाद। म अन्त्यमा चाहिँ जोडिहाले हाम्रो जति पनि यो कार्यक्रम सुनिरहनु भएको छ उहाँहरूले चाहिँ टेलिमेडिसिन सेवा वीर अस्पतालमा सञ्चालन भइरहेको छ, थप कुनै पनि स्वास्थ्य परामर्श लिनु परेमा विशेष गरी नेपाली विदेशमा रहेका नेपाली श्रमिकहरूले चाहिँ 9853-45701 9853-45702 यसमा चाहिँ फोन गरेर विभिन्न माध्यमहरू छन् वाट्सएप भाइबर इमो यसमा चाहिँ जोडिएर चाहिँ हजुरहरूले स्वास्थ्य सेवा लिन सक्नुहुन्छ भन्ने जानकारी पनि दिएर बिदा हुन चाहन्छु।
धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं वीर अस्पताल टेलिमेडिसिन सेन्टरका मेडिकल अधिकारी डाक्टर सञ्जय धरेलसँग। उहाँसँग खास गरेर टेलिमेडिसिन कस्तो सेवा हो, यो कसरी पाइन्छ, यसका समस्याहरू के छन्, यसलाई कसरी सुधार गर्न सकिन्छ, विदेशमा रहेका र स्वदेशमा रहेका नेपालीले कसरी फोन मार्फत भिडियो कल मार्फत अथवा प्रविधिको प्रयोग गरेर कसरी उपचार लिन सकिन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै आजको समसामयिक कुराकानी यहीँ पूरा हुन्छ। प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।